यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। भ्रष्टाचार विरूद्धको 22 अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै वर्तमान सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत रहेको प्रधानमन्त्रीको भनाई। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने छिमेकी भारतको प्रतिबद्धता। जल संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा कृषि तथा पशुपक्षी विकास मन्त्रीको जोड़। चीनमा 156 करोड़ डलर घुस लिएको आरोपमा एक पूर्व वरिष्ठ बैंकरलाई मृत्युदण्ड। र थाइल्याण्ड र कम्बोडिया बीच सीमा विवाद कायमै। अब समाचार विस्तारमा। भ्रष्टाचार विरूद्धको 22 अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताउनु भएको छ। भ्रष्टाचार विरूद्धको 22 अन्तर्राष्ट्रिय दिवसका अवसरमा सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेएनजी आन्दोलनको जग बनेको वर्तमान सरकार भएकाले आफूहरूले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताउनुभयो। उहाँले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रूपमा धम्क्याए पनि आफूहरू नडराउने बताउनुभयो। सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न प्रधानमन्त्रीले आग्रह गर्नुभयो। उता पछिल्लो समय नेपालमा मानव अधिकारको अवस्था खस्किँदै गएको सरकारवालाहरूले बताएका छन्। दिन प्रतिदिन समाजमा विभिन्न अपराध हुने र पीड़ितले न्याय नपाउने अवस्थाले मानव अधिकार हननका घटना बढ़न थालेको छ। ललितपुरमा जारी राष्ट्रिय मानव अधिकार महाभेलाको सन्दर्भमा सहकर्मी यशोदा अधिकारीले तयार पारेको यो रिपोर्ट।
जुनसुकै जात धर्म लिंग विचारधारा उमेर ज्ञान शारीरिक अवस्था सम्प्रदाय आदि जोसुकै भए पनि उनीहरूले आत्मसम्मानपूर्वक बाँच्न पाउनु मानव अधिकारको विश्वव्यापी मान्यता हो। निशुल्क शिक्षा स्वास्थ्य अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र हिँडुल गर्न पाउनु लगायतलाई संविधानतः मानव अधिकार मानिएको छ। तर के समाजमा सबै नागरिकले ती अधिकारहरू पाएका छन् त? जन्मसिद्ध अधिकारका रूपमा हरेक व्यक्तिले पाउने नैसर्गिक अधिकारबारे कतिलाई त ज्ञान नै छैन भने कैयनले अपराध सहेर बस्न परिरहेको अवस्था छ। समाजमा राजनैतिक तरलता र राज्य संयन्त्र कमजोर भएको मौका छोपेर अपराधिक मानसिकता भएकाहरू सक्रिय हुने र मानव अधिकार उल्लंघनका घटनाहरू बढ्ने विचार व्यक्त गर्नुहुन्छ मानव अधिकार कर्मी भवानी प्रसाद खरेल।
राजनैतिक अस्थिरता भइसकेपछि मानव अधिकारको उल्लंघनका घटनाहरूमा थप वृद्धि हुँदो रहेछ। अपराधिक क्रियाकलापमा चाहिँ संलग्न हुने समूहहरू छन् उनीहरू बढी एक्टिभ हुने र राज्यका निकायहरू जुन ढंगले त्यसलाई चाहिँ निस्तेज पार्नको लागि एक्टिभ हुनु पर्थ्यो त्यो भएको अवस्था हामीले पाएको छैनौ।
पितृसत्तात्मक सामाजिक संरचनामा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिनु नौलो होइन। त्यसमा पनि श्रीमानको निधन भएपछि एकल भएका महिलाहरूको अवस्था भने मानव अधिकारको दृष्टिकोणबाट झनै दयनीय छ। एकल भएपछि अनेकन संघर्ष गर्दै आउनुभएकी चन्द्रिका भट्टराई विधवा महिलाले घरदेखि समाजबाट समेत बहिष्कृत भएर बस्नुपर्ने अवस्थाले मानव अधिकारको कमजोर अवस्था देखाएको बताउनु।
जब श्रीमान मृत्यु भएपछि उसको घरैबाट पनि कसरी बहिष्कार गरिन्छ? उसलाई चुलोदेखि बाहिर आँगनसम्म पनि उसलाई चाहिँ हरेक पाइला पछि उसलाई चाहिँ वञ्चित हुन्छ।
बदलिँदो परिवेशमा विभिन्न किसिमका अपराधमा संलग्नहरू निर्धक्क हिँड्ने र पीड़ितहरूले झनै पीड़ित भएर बस्नुपर्ने अवस्था छ। बनेका ऐन कानून कार्यान्वयन नहुँदा अपराधिक क्रियाकलाप बढ़ने र मानव अधिकार उल्लंघनका घटनाहरू बढ़ने गरेका छन्। वरिष्ठ मानव अधिकार कर्मी एवं नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षित मानव अधिकार हननका घटनामा संलग्नलाई राज्यले तत्काल कारवाही गर्न सके केही हदसम्म मानव अधिकारको रक्षा हुने विचार व्यक्त गर्नुहुन्छ।
सरकारले पनि ध्यान दिनुपर्छ, लोकलले पनि ध्यान दिनुपर्छ, सरकारले कुण्ठित गरिदिनु भएन अधिकार र हनन भएको पनि त्यसलाई एक्सन लिन पर्यो।
मानव अधिकार कानूनी दस्तावेज मात्रै होइन, गाँस बाँस कपास मात्रै नभई शिक्षा स्वास्थ्य मनोरञ्जन समानता र मताधिकारको हक समेत समेटिने मानव अधिकारको अवस्था कमजोर बन्दै गएको परिप्रेक्ष्यमा नेपालमा साताव्यापी राष्ट्रिय मानव अधिकार अधिकार महाभेला आयोजना भइरहेको छ। समाजमा अझै कैयन बाल बालिकाले शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु परेको छ भने दूर दराजका नागरिकले समयमा उपचार नपाएर ज्यान गुमाउनु परिरहेको अवस्था छ। कतिपय महिलाहरू विभिन्न प्रथाजन्य विभेदका शिकार भई अध्ययारो जीवन जिउन बाध्य छन्। जातको आधारमा छुवाछुतको विभेद कायमै छ। हजारौं युवाहरू रोजगारी नपाएर भौतारिँदै बस्न विवश छन्। नेपालको संविधानले यावत मानव अधिकार उल्लंघन भएमा हक दावी गर्ने प्रावधान समेत राखेको छ। तर पल पलमा मानव अधिकारबाट वञ्चित भएका नागरिकहरू पहुँच बाहिरै छन्। जन्मसिद्ध अधिकारका रूपमा पाएको मानव अधिकार बारे प्रत्येक नागरिकले जान्न मात्रै पाए पनि यस्ता महाभेलाहरू सार्थक हुने देखिन्छन्। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा आज मृत्युदण्ड दिएको चिनिया सरकारी संचार माध्यमहरूले जनाएका छन्। चिनिया हुआरोङ इन्टरनेशनल होल्डिङ्स सीएचएच की पूर्व महाप्रबन्धक बाई तियान हुईलाई सन् 2014 देखि सन् 2018 को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्त पोषणमा अनुकूल व्यवहार गर्ने क्रममा 156 मिलियन डलर भन्दा बढ़ी रकम स्वीकार गरेको अभियोगमा दोषी ठहर गरिएको छ। पूर्व अध्यक्ष सिया ओमिनलाई सन् 2021 जनवरीमा 25 करोड़ 30 लाख डलरको घुस लिएको आरोपमा मृत्युदण्ड दिइएको संचार माध्यमहरूले जनाएका छन्। सिया ओमिनले आफ्नो सजाय विरूद्ध अपील गर्नुभएको थियो, तर मूल फैसलालाई फेब्रुअरीमा सदर गरिएको थियो। चीनको सर्वोच्च अदालत सुप्रिम पिपुल्स कोर्टले समीक्षापछि निर्णयको पुष्टि गर्दै बाईको अपराध अत्यन्त गम्भीर भएको बताएको छ। बाई चीनको वित्त उद्योगमा भ्रष्टाचार विरूद्ध लामो समयदेखि चलिरहेको कार्यवाहीमा सजाय भोग्ने पछिल्लो उच्च पदका व्यक्तित्व हुनुहुन्छ। अन्य धेरै हुआरोङ अधिकारीहरूलाई पनि भ्रष्टाचार विरोधी अनुसन्धानमा दोषी ठहरिएको छ। देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा अनावश्यक ऋण व्यवस्थापनमा चासो राख्ने सीएचएच चाइना हुआरोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो। प्रधानमन्त्री एवं परराष्ट्र मन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कलाई पुनर्जीवित गर्ने, अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकोमा जोड दिनुभएको छ। सार्कको 140 औं चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री कार्कीले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूरा गर्न सकिने उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले झण्डै 4 दशक अघि स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएका संस्थापक नेताहरूको स्मरण गर्नुहुँदै सन्देशमा सार्क यस क्षेत्रभरकै जीवन स्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढ़ाउन महत्वपूर्ण मञ्चको रूपमा लिन सफल भएको उल्लेख गर्नुभएको छ। 8 दिसम्बर 1985 बंगलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै सार्कको स्थापना भएको हो। सार्कमा अफगानिस्तान, बंगलादेश, भूटान, भारत, मालदिव्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी 8 सदस्य राष्ट्रहरू समावेश छन् भने संगठनको सचिवालय 17 जनवरी 1987 काठमाडौँमा स्थापना गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सीमा दरबारमा आज भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै गरी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। गृहमन्त्री ओम प्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज गर्नुभएको शिष्टाचार भेटमा उहाँले निर्वाचनका लागि आवश्यक स्रोत साधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। भारतीय विदेश मन्त्रालयको उत्तर मामिला हेर्ने अतिरिक्त सचिव मुनु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आइपुग्नु भएको हो। कृषि तथा पशुपक्षी विकास मन्त्री डाक्टर मदन प्रसाद परियारले जल संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा जोड दिनुभएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल स्थित संयुक्त अरब इमिरेट यूएई दूतावासले संयुक्त रूपमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले करिब 4 अर्ब मानिसले वर्षमा कम्तीमा एक पटक जल अभावको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। नेपाल र यूएई बीच विश्वास आपसी सम्मान र दिगो समृद्धिको साझा आकांक्षामा आधारित तत्पर र विस्तार हुँदै गएको सम्बन्ध रहँदै आएको उल्लेख गर्दै मन्त्री परियारले यी सम्बन्धहरूको सबैभन्दा बलियो आधार नै हाम्रो जनस्तरको सम्बन्ध भएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात शहरी विकास मन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनु भएको छ। नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारी ठेक्का लिएर समयमा काम नगर्दा देश र जनतालाई नै घाटा पुगेको बताउनुभयो। उहाँले ठेक्का सम्पन्न भएपछि समयमा भुक्तानी नगर्ने र निर्णय नगर्नेलाई पनि कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल विद्युत प्राधिकरण र नेपालगंज वितरण केन्द्रले बक्यौता असुली अभियानलाई झनै कड़ाईका साथ अघि बढ़ाउँदै सोमबार मात्रै 25 लाख भन्दा बढ़ी रकम असुल गरेको छ। मंगिर 14 गतेदेखि कड़ाईपूर्वक शुरू गरिएको महसुल असुली अभियान अन्तर्गत नेपालगंज वितरण केन्द्र र खजुरा उप वितरण केन्द्र दुवैतर्फ एकै दिन करिब 115 ग्राहकको लाइन काटिएको छ। सल्यान जिल्लामा रहेका धागे झरना र 3 छहरी झरना प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन्। त्यस्ता प्राकृतिक सौन्दर्यको प्रचार प्रसार र पूर्वाधार विकास गर्न सके पर्यटकको आकर्षणको केन्द्र बन्न सक्ने सरोकारवाला बताउँछन्। सल्यानबाट संवाददाता दीपक शर्माको यो रिपोर्ट।
कालीमाटी गाउँपालिका 3 जुगेनामा रहेको धागे छहरा झरना सल्यानको एक आकर्षक पर्यटकीय सम्पदा हो। सल्यानको ग्रामीण भेगमा अवस्थित यो झरना प्रकृति प्रेमीहरूका लागि स्वर्ग सरह हुन सक्दछ। वर्षायाममा झन गहकिलो देखिने यो झरना फोटो खिच्न र प्राकृतिक सौन्दर्य निहाल्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य हो। तर विडम्बना के छ भने आवश्यक प्रचार प्रसार र पूर्वाधार विकासको अभावले यो झरना आजसम्म गुमनाम जस्तै रहेको छ। आन्तरिक पर्यटक दीपक ओली:
झरनामा म पहिलोचोटि नै आएको हो, यो झरना छ भन्ने कुरा थाहा पनि थिएन मलाई। म त यसो घुम्दै आउँदा यो झरना रहेछ भनेर थाहा पाएर आएको। यस्तो झरना मैले अहिलेसम्म सल्यान जिल्लामा होइन सल्यान जिल्लाको आसपासमा पनि देखेको थिएन। यहाँ आएर मलाई स्वर्गमा आएको अनुभूति भइरहेछ।
छत्रेश्वरी गाउँपालिका 2 दहखोलामा रहेको 3 छहरी झरना पूर्वाधार र पर्यटकको पर्खाइमा छ। 3 वटा छहरा भएकै कारण यसको नाम नै 3 छहरी झरना राखिएको हो। 3 छहरी झरनामा आफूले मागेको मनोकामना पूरा हुने जनविश्वास रहेको छत्रेश्वरी गाउँपालिका 2 मेगी भण्डारीको भनाई छ।
झरना सिद्ध पहिला ताउला गाग्रा दिन्थ्यो गरे वन लाउने बेला पछि दिन छाडे आउने गरे भन्नुहुन्थ्यो बुढा बुढले पहिलेका शक्तिमा दिन्थ्यो गरे अहिले दिन छाडेले।
सीमित लगानीमै यस्ता प्राकृतिक सम्पदालाई पर्यटन नक्सामा ल्याउन सकिन्छ। आवश्यक छ त योजनाबद्ध पूर्वाधार विकास, प्रभावकारी मीडिया अभियान र स्थानीय जन सहभागिता, आन्तरिक पर्यटन प्रवर्धन हुने र रोजगारीका नयाँ अवसर सृजना गर्ने योजनाका साथ आफूहरू लागि परेको छत्रेश्वरी गाउँपालिका वडा नम्बर दुईका वडाध्यक्ष प्रेम पहाडी बताउनुहुन्छ।
सरकार र निजी क्षेत्रहरूलाई पनि सहकार्य गर्दै तीन थरी झरनालाई प्रमोट गर्ने र यहाँको विकास गर्ने र यहाँका युवाहरूलाई रोजगारी सिर्जना गर्ने खालका गतिविधि गर्ने हाम्रो प्लान रहेको छ।
धागे छरा झरना र तीन छारी झरना केवल पानी बग्ने स्थल मात्र होइन, यी सल्यानको पहिचान बन्न सक्ने सम्भावना बोकेका सम्पदा हुन्। दीपक शर्मा, सल्यान।
अब अन्तर्राष्ट्रिय अन्य समाचार। जापानको उत्तर पूर्वी क्षेत्रमा गएराती शक्तिशाली भूकम्प गएको छ। आओमोरी क्षेत्रको तटबाट लगभग 80 किलोमिटर टाढा र 31 माइल गहिराईमा केन्द्रबिन्दु भएको 7.5 मेग्निच्युडको भूकम्प जाँदा कम्तीमा 30 जना घाइते भएका छन्। भूकम्पका कारण समुद्रमा 70 सेन्टिमिटर अर्थात 27 इन्च माथिसम्मका छालहरू उठ्दा तटीय क्षेत्रका हजारौं मानिसले आफ्नो घर खाली गर्न बाध्य भएका अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी दिए पनि अहिले चेतावनी हटाइएको जापानको मौसम विज्ञान निकायले जनाएको छ। ठूला ठूला छालका कारण कतिपय रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको संचार माध्यमहरूले जनाएका छन्। उता विवादित सीमा क्षेत्रमा थाइल्याण्ड र कम्बोडिया बीच पुनः नयाँ विवाद जारी छ। थाई सेनाले गएराती गरेको गोलाबारीबाट थप 2 नागरिकको मृत्यु भएपछि मर्नेको संख्या 7 पुगेको कम्बोडियाले दावी गरेको छ भने थाइल्याण्डले आफ्नो कम्तीमा 1 सैनिक मारिएको जनाएको छ। विवाद र आक्रमणका कारण सीमा क्षेत्रका हजारौं मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। झडपको लागि दुवै पक्षले एक अर्कालाई दोष आएका छन्। अब खेलकुद। नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत आज पहिलो क्वालिफायर खेल हुँदैछ। अपराह्न 4 बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स बीच त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा खेल शुरू हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भ्रष्टाचार विरूद्धको 22 अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै वर्तमान सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत रहेको प्रधानमन्त्रीको भनाई। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने छिमेकी भारतको प्रतिबद्धता, जल संरक्षणका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा कृषि तथा पशुपक्षी विकास मन्त्रीको जोड़, चीनमा 156 करोड़ डलर घुस लिएको आरोपमा एक पूर्व वरिष्ठ बैंकरलाई मृत्युदण्ड र थाइल्याण्ड र कम्बोडिया बीच सीमा विवाद कायमै। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।